خوف خدا و عشق مصطفی، علم و عمل اصلاح معاشرہ، فقہ شریعت و طریقت کا ہے مجموعہ مدنی مذاکرہ،
ہے مجموعہ مدنی مذاکرہ،
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم صلاة والسلام عليك يا رسول الله
الصلاة والسلام عليك يا
رسول الله وعلى آلك وصحابك يا حبيب الله صلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله جائے درود و سلام پیج نمبر 10 فرمان مصطفی صلی اللہ تعالی علیہ وآلہ وسلم مجھ پر درود پاک پڑھنا پل صراط پر نور ہے جو روز جمعہ مجھ پر 80 بار درود پاک پڑھے اس کے 80 سال کے گناہ معاف ہو جائیں گے صلو علی الحبیب صلی اللہ تعالی علی محمد
بابا جان آج میرا پہلا روزہ ہے میں نے 300 بار درود پاک پڑھا ہے یا اللہ میری بابا کو بخش دے
یا سلام
میرا نام روبی نینا تاری ہے میری عمر 6 سال ہے آج میری روزہ خوش آئی ہے آپ پیارے بابا جانا آپ سے دعاؤں کی گزارش ہے خوشی کے طور پر نور کی برسات ہو دلوں میں راز ہو نور کی برسات ہو
رمضان میرا نام عافیہ تاریہ ہے آج میرا پہلا روزہ ہے میرا سوال یہ ہے کہ بچوں کو پہلا روزہ رکھنے سے پہلے کیا کیا نیتیں کرنی چاہیے آپ سے عرض ہے کہ میری اور میرے گھر والوں کو دعاؤں سے نواز دیجیے
ماشاءاللہ بچوں کے پہلے روزوں کی بہاریں مرحبا بچوں کے ذکر اللہ کی بہاریں مرحبا میرے پوتے کے بھی مناظر دیکھے آپ نے صلو علی الحبیب صلی اللہ تعالی علی محمد نیتیں بچہ کیا کرے نیتیں ماں باپ نیتیں کرے کہ ہم بے جہاز سے بچیں گے اس لیے تصویر نہیں بنائیں گے کہ واہ واہ ہو اس لیے پہلا روزہ نہیں رکھیں گے کہ تحفوں کا ڈھیر ہو جائے تعریف ہو اتنی سی چھوٹی عمر میں اپنے بچے کو روزہ رکھوا دیا یہ سب کرنا ہے اپنے یا 20 سے ہم لوگ تو بچوں کو یہ ویڈیو اور مووی کے عادی کرتے ہیں اب وہ تسبیح پڑھ رہا ہے بچہ تو یہ ہر وقت پڑھتا رہتا ہے اور ہم نے بنا لی وہ تو صحیح ہے اب خاص تسبیح پکڑائی اس کو اور خوب اس کو زور دیا کہ پڑھ یا سلام ہو پڑھ یا اللہ پر نعت اب وہ جب موڈ میں آ گیا اور گول وال میں پڑ ڈالا اور ہم نے بنا لی او چڑھا جی میرا بچہ بڑا اچھی کرتا میرا بچہ اللہ اللہ کرتا اب وہ آپ نے کیا کیا کرتے ہیں آپ لوگ اب آپ کو غور کرنا کہ ہمارے دلوں کے حال اللہ جانتا ہے ہم لوگ واہ واہ بہت پسند کرتے ہیں ابے جا واہ واہ اور بس لوگ تعریف کریں گے ماشاء اللہ اور پھر وہ جاری کرتے ہیں ہم لوگ اپنا کلپ تو ماشاء اللہ سبحان اللہ جب تک کمنٹس نہیں آتے مزہ نہیں آتا کمنٹ ڈھونڈتے رہتے یہ کیا بولا ہے کوئی تعریف کر دے تو وہ اچھا لگتا ہے بس ہم اللہ کی بارگاہ میں اچھے ہو جائیں چیزیں بھی اچھے ہیں باقی یہ دنیا اچھا بھی کہے گی ایسا پٹخہ نہیں دے گی کہ پانی بھی نہیں پلائے گی اللہ کریم ہم سے راضی ہو صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
ماشاءاللہ بات تو آپ نے بہت ہی اہم اور پتے کی فرمائی ہے اور دل کے اندر کا چور پکڑنے کی کوشش فرمائی. اب یہ ارشاد فرمائیے کہ یہ کیسے پتا چلے کہ میں نے جو یہ مووی بنائی, یہ مووی بھیجی, اس میں میں مخلص ہوں نہیں ہوں, مجھے حب جا, کیونکہ کوئی بھی منہ سے شاید نہ ہی کہے کہ میں نے حب جا کے لیے کیا ہے. تو ہمارا اپنا, میں خود اپنا جیسے امتحان, مجھے بخار ہے کہ نہیں ہے تو میرے پاس ایک تھرمامیٹر ہے جسے میں چیک کر لیتا ہوں کہ مجھے بخار ہے یا نہیں ہے. تو کوئی ایسا تھرمامیٹر ہے, کوئی اور تو نہیں چیک کر سکے گا, میں ہی چیک کروں گا. تو مجھے اپنا کوئی ایسا سیلف تھرمامیٹر دیں کہ جس سے میں چیک کر سکوں کہ یہ جو میں نے کام کیا ہے اس کام میں میں مخلص ہوں نہیں ہوں, حب جا ہے یا نہیں ہے. مووی نہ چلتی تو مجھے صدمہ ہوتا, رنج ہوتا, دکھ ہوتا, تکلیف ہوتی, خوشی ہوئی, یا کوئی کہہ دیتا کہ یہ کیوں ہوا تو کیا ہے اس میں, میں کیا سوچوں.
اس کے اس تھرمامیٹر کا نام ہے ضمیر.
ضمیر,
ہاں یہ سچا بولتا ہے, سچ بولتا ہے. اندر سے کچھ تو ہوتا ہے جو سچ بول رہا ہوتا ہے کہ تو چلا رہا ہے, ڈرامے کر رہا ہے. تو ضمیر کے تھرمامیٹر پر ناپے کہ میں یہ کیوں بنا رہا ہوں اور کیوں وائرل کر رہا ہوں. اب وہ چاہے آپ کریں چاہے میں کروں, کوئی بھی کرے, سب کے اندر تھرمامیٹر موجود ہے.
جی
ضمیر, ضمیر کی آواز پر لبیک کہے اور غور کرنے. اب جیسے کہ حافظ قرآن بنتا ہے بچہ, سعادت کی بات ہے, بچی بنتی ہے سعادت کی بات ہے, نہیں اس کی تقریبات, اس کی مٹھائیاں, اور اب اس میں کیا نیت ہے وہ کرنے والے جانے. لیکن عام طور پہ مطلب چو ماشاء اللہ آپ کے بچے نے حفظ کر دیا, واہ 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 واہ, اور بچہ بھی یہ پھولتا جاتا ہے, دروازے سے نکلنا مشکل, اتنا پھول جائے. اور پھر پتا چلا کہ وہ حفظ ہے یا بھلا دیا گیا, یہ کوئی وہی تھرمامیٹر پر ہی پتا چلتا ہے ضمیر. یہ
کیا
ایک تعداد حفظ کرتے بھلائی دیے جاتے ہیں.
وہ تھرمامیٹر میں سے کیا آئے گا؟ اب میں تھرمامیٹر کو چیک کر تو 98 آتا ہے تو بولتا بخار نہیں ہے, اس سے کم آتا بخار نہیں ہے, 100 آتا چلو ہلکا پھلکا ہے. تو ایسا وہ کیا ٹیمپریچر نظر آئے ضمیر کے تھرمامیٹر میں, وہ کیا ایسی آواز دے کہ جس سے مجھے لگے کہ یار واقعی یار مجھے بچنا چاہیے.
یا جو چوٹی کی چال سے بھی باریک چال کی طرح آتی ہے, معمولی بہت معمولی ریا بھی ہے جو نا وہ ہے تو تباہ کار. گوداؤن کو پھونک دینے کے لیے کوئی پیٹرول ڈال کر جلانا ضرور تھوڑی ہے, جلتی ہوئی سگریٹ ڈال دیتے ہیں تب بھی تو آگ لگی جاتی ہے.
ایسا ہوتا ہوگا شاید. آپ کو کیا لگتا ہے کہ جیسے کہ ہمیں تو بہت ساری موویز آتی ہوں گی, ہو سکتا ہے بہت ساری موویز آتی ہوں گی, میرے اتنا لگتا مجھے یہی ہے, اور نہیں چلی کسی کی, نہیں چل سکتی ہوں گی بعضوں کی. تو اگر وہ گھر بیٹھے یہ کہہ کہ یار لگتا اپنے تعلقہ تو ہے ہی نہیں, اپنے کو کوئی جانتا پہچانتا کہ ہمارے بچے کے چلائیں گے, یہ اپنے نگرانوں کے, اپنے ذمہ داروں کے جن کو جانتے ہوں گے یا جن کا چندہ ملتا ہوگا ان کی چلاتے ہوں گے, یار اپنی تھوڑی کو چلائیں گے. ہو سکتا ہے کوئی اس طرح کی بات کرے, تو کیا یہ بات کرنا اس کے لیے مناسب رہے گا؟
اس کے لیے مناسب تو نہیں ہے, اگر قرینہ واضح ہو تو وہ کیا کرے. میں بھیجوں گا ابھی ابھی آ جائے گا, آپ بھیجو گا ابھی ابھی آ جائے گا, یہ بھیجیں گے تو کچھ نہ ملے گا. یہ تو ہر شعبے میں ہوتا ہے. کیا تو اب حل کیا ہے اس کا؟ حل بھی نہیں اس کا, کیونکہ میرے میں نے بھیجا, میں نے نہیں آیا, میں پیغام دوں گا بھائی میں نے بھیجا تھا, کیا ہوا؟ اب وہ اتنی ہمت تو ہوگی نہیں نا کہ مجھ سے بحث کرے ان سے کہ وہ 1700 پہلے سے جمع ہے, آپ کا بہت لیٹ آیا, آپ کا باری سے آئے گا, مجھے جواب کون دے گا, آپ کو کون جواب دے گا؟ یہ تو ہاں مائی باپ ہماری نوکری سلامت رہے, ابھی حاضر ہیں, بس آ جائے گا. آج ذرا توجہ, بھول گیا تھا میں, سر ویری سوری.
درست, اس کو درست کرنا,
اللہ کرے دل میں اتر جائے میری بات. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
فیس بک کے ذریعے جو سوالات آ رہے ہیں ان میں سے ایک سوال یہ ہے کہ کیا تدفین کے بعد مردے کو کسی دوسری جگہ منتقل کرنا جائز ہے؟
جب ایسی کوئی کیفیت ہو نا, بہت بارشیں آتی ہیں, خبریں دھس جاتی ہیں, تو اس میں بھی کسی مفتی اسلام سے رابطہ کرے کہ ہماری قبر کی یہ کیفیت ہے, کیا ہم اس کو منتقل کر دیں گے اٹھا کر؟ اگر مفتی صاحب اجازت دے تو ہی اس قبر کو کھول کے مردہ نکالا جائے. اپنے طور پر تدفین یہ تبدیل کرنا جائز نہیں ہے. بعض لوگ تو امانت ایک جگہ دفن کرتے ہیں پھر نکال کے دوسری تو بالکل حرام ہے, ایسا کرنا شریعت میں جائز نہیں ہے.
عاقب نیاز ہیں, کہتے میں اپنے بچے کو مسجد میں لے کر گیا تو مجھے کسی نے کہا مسجد میں نہ سمجھ بچے لانا گناہ ہے. میرا بچہ 5 سال کا ہے اور سمجھدار بھی ہے, اتنی عمر تک کے بچے مسجد میں لے کر جا سکتے ہیں, یہ مجھے بتا دیں.
نہ سمجھ بچے کو مسجد میں لانا گناہ ہے, مطلقاً یہ کہنا خود وہ گناہگار ہوگا کہ اس نے فتویٰ دیا نا شریعت کے خلاف بات کی. اصل وہ بچہ کہ جس پر ذن غالب ہے کہ یہ پیشاب کر دے گا, گندگی کر دے گا, ذن غالب ہے, ایسے بچے کو لانا مسجد میں یہ حرام ہے, مکروہ تحریم ہے, حرام, ناجائز گناہ. اور ایسا بچہ کہ جس کے بارے میں یہ ذن غالب ہے کہ یہ پیشاب نہیں کرے گا, بولتا ہے, معلوم سمجھدار بچے بول دیتے ہیں ماں باپ کو, تو ایسے بچے کو لانا مکروہ تنزیہی ہے, یعنی کہ اچھا نہیں ہے لیکن لائیں تو گناہ بھی نہیں ہے. اب ایسا بچہ کہ ہے چھوٹا بچہ, وہ پیشاب کر دیتا ہے اس کو ہوش نہیں ہوتا, لیکن ابھی ابھی اس کو پیشاب وغیرہ کروا لیا جو بھی ہے اس کی یعنی پوٹی وغیرہ سب سے وہ فارغ ہے, اور اب یہ پتا ہے کہ یہ اب 2 گھنٹے تک تو کچھ بھی نہیں کرے گا, تجربہ ہے, ذن غالب ہے ابھی 2 گھنٹے تک یہ بالکل یہ صاف ستھرا ہے, کچھ نہیں کرے گا, اب 2 دھلا کر اس کو پاک صاف ہے یہ, اور اس ایسے بچے کو لے آئے مسجد کر لے, یہ جائز ہے کیونکہ یہاں ذن غالب ہے کہ یہ گندگی نہیں کرے گا. پہلے یہ ہوتا تھا اہل مدینہ جو ہے نا یہ اپنے بچوں کو سرکار کی بارگاہ میں حاضری دلواتے تھے. ایک سید صاحب ہیں, ایک عالم اپنے شیخ حبیب عمر دامت برکات ملالیہ کے وہ مریدین یا شاگرد, انہوں نے ہماری ایک بار دعوت کی تھی, تو وہ مطلب ان کے بارے میں فخریہ یہ کہا جاتا تھا کہ یہ وہ خوش نصیب ہیں, سید صاحب یہ وہ خوش نصیب ہیں کہ جن کو پیدائش کے بعد جالی مبارک کے اندر حاضری کا شرف ملا. تو یہ وہی صورت ہوتی ہوگی کہ یہ بچے کو نہلا دھلا کر اور ایسا اس کا کوئی امکان نہیں ہوتا ہوگا کہ یہ مطلب کچھ کرے گا, اب وہ لے جاتے ہوں گے حاضری کے لیے, جائز ہے, سعادت ہے.
یہ عرض یہ کرنی تھی کہ صرف نجاست ہی کیا مسئلہ یا اعتبار ہے, یا اس کے شور کرنے یا تنگ کرنے, مسجد میں ادھم مچانے, بھاگنے دوڑنے کا بھی, کیونکہ چلو ٹھیک ہے یہ مان لیا کہ یہ بچہ ایسا ہے کہ یہ اس کو اگر کوئی پیشاب وغیرہ کا خیال آئے گا کوئی سا ہوگا تو کہہ دے گا کہ مجھے کرے گا نہیں کپڑوں میں, لیکن یہ ہے شرارتی تجربہ ہے کہ شرارتی ادھر دوڑے گا ادھر دوڑے گا, 2-4 بچے جمع ہو جائیں گے تو نمازیوں کو کافی تکلیف یا زحمت ہوگی, تو کیا ایسی صورت میں بچے کے تعلق سے سوچنا پڑے گا؟
تو شرارتی تو پھر وہ 2 سال کا ہو یا 15 سال کا ہو, اگر شرارتی ہے اور پتا ہے کہ شرارتیں کرتا ہے شور مچاتا ہے, اب اکیلا ہے تو چپ بیٹھتا ہے, تب تو کوئی حرج نہیں لے جانے میں, اور اگر یہ 1 سے 2 ہو جاتے ہیں تو یہ دھنگا مشتی کرتے ہیں تو پھر ایسے بچوں کو لے جانا ناجائز ہے. اب یہ اکیلا لے تو گئے لیکن کوئی بچہ اور بھی آ سکتا ہے اکیلا, اس طرح پھر یہ
پیچھے
اللہ گلا کریں گے, تو یہ نہیں ہونا چاہیے, بچوں کو روکنا ضروری ہے.
یہ ارشاد فرمائے کہ خالد علی ہیں, کہتے ہیں بائک میں پیٹرول کمپنی ڈلوا کر دیتی ہے, بائک ایک ہی ہے, اب وہ بائک موٹر سائیکل کیا گھر کے کام کاج میں استعمال ہو سکتی ہے, اور کیا بھائی بھی یہ موٹر سائیکل بائک چلا سکتے ہیں؟
اب کمپنی پرائیویٹ ہے اور اس نے اجازت دی ہوئی ہے تب تو استعمال کر سکتا ہے, سب کچھ ہو سکتا ہے, لیکن اگر گورنمنٹ جاب ہے یا کمپنی کی اجازت نہیں ہے تو جتنا عرف ہے اتنا استعمال کر سکتا ہے. اب اس کے کیا کیا عرف ہیں یہ مفتی صاحب اگر رہنمائی فرما دیں.
اگر ڈرائیور ہے تو پھر اس صورت میں تو ٹھیک ہے, درست ہے کہ مالک اگر اجازت دیتا ہے یا اس کے رولز بنے ہوئے ہیں کہ یہ آپ کے لیے ہے, چاہے آپ اسے استعمال کریں چاہے آپ اسے کسی اور کو استعمال کروائیں, تو اس کا استعمال کرنا جائز ہو جائے گا. और सरकारी जो जॉब होगी उसके हवाले से यही होगा कि उसके रूल्स देखे जाएंगे कि वो किस पर्पज में इसको दिया जाता है। अगर तो मखसूस जॉब के लिए ही दिया जाता है कि जॉब के कामों में यूज कर सकता है, घर आने जाने के लिए यूज कर सकता है, तो इतना ही उसको इजाजत होगी। और अगर खुली इजाजत है कि जिस काम में चाहे इस्तेमाल करे, बस उसको इतनी मिकदार दे दी जाएगी। बाकी इसका है कि अगर ज्यादा होता है तो भी इसको भरवाना पड़ेगा, इतना इसको दे दिया जाएगा 200 लीटर 300 लीटर के इसने महीने में यूज करना है, वो किसी भी मकसद में चाहे यूज करे, तो जैसे रूल्स होंगे उनको फॉलो करना पड़ेगा।
और ये बहुत मुश्किल है कोई कंपनी बोले कि तेरे भाई और दोस्त बोले इसको मतलब इस्तेमाल करें, ऐसा है मुश्किल। वैसे
एक कॉल आई है इस तरह की कि उन्होंने अपने भाई के लिए दुआ का कहा है और वो कई दिनों से यानी घर पर नहीं आ रहे, कुछ मसाइल का बताया कि पसंद की शादी का कोई मसला है और घर वाले और वालदा बहुत अफसरदा हैं और रब्ता भी नहीं हो रहा, फला चीज नहीं हो रही और परेशानी का उन्होंने इजहार किया है, ऐसे मौके पर क्या करना चाहिए वो ये भी पूछ रहा
है। मुझे लगता है कि बाजों का ऐसा होता होगा कॉल चलाना मुनासिब नहीं होता होगा कि आवाज या पहचान हो जाएगी तो शायद ये बता देते होंगे कि ये इस तरह की कॉल आई।
अल्लाह करीम आसानी कर दे महबूब के सदके में कि बेटा जो है माँ बाप की इत्तेहाद के साथ, माँ बाप की खुशी के साथ और सबको राजी करके और अंडरस्टैंडिंग के साथ ये निकाह वगैरह के सिलसिले करें। ये सबको ऐसा ही करना चाहिए जब भी घर चलता भी है, वरना फिर घर का चलना मुश्किल है। यहाँ माँ बाप कोसने देते होंगे, बदवाएं देते होंगे और घर कैसे चलेगा, सबका दिल दुखा हुआ, रोना धोना, बच्चा हुआ। शादी का तो लफ्जी माना खुशी है, ये आप कैसी शादी करेंगे कि जिससे मतलब घर उजड़ जाए, खानदान उजड़ जाए, सब बेचारे परेशान हो, रोना धोना मचे। तो इसे जज्बाती कदम नौजवानों को नहीं उठाना चाहिए। ये मेरी दरख्वास्त सारी दुनिया के नौजवानों के लिए, मदनी बेटों के लिए भी, मदनी बेटियों के लिए भी, कि अंडरस्टैंडिंग करके माँ बाप के साथ जो भी करना करें। अल्लाह करम फरमाए कि उसका दिल बदल जाए और ये सारे मामला हल हो जाए। ये दोनों जो कुछ करना चाहते हैं माँ बाप इससे मुतमइन हो तो वो मतलब तरकीब बना दें और माँ बाप ओके कर दें ताकि किसी तरह भी मतलब नहीं कहें घर चल जाए। ये कभी ऐसा होता है कि माँ बाप को भी अपने जवान बच्चों का मान रखना पड़ता है, तो यूँ दिल बड़ा करके अगर कोई शरवी रुकावट ना हो तो ठीक है। अब वो ये मेहमान है, वो सिंधी है, ये पंजाबी है, ये पठान है, हमने तो नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम जो अरबी आकर उनका कलमा पढ़ा है, तो अगर सीरत अच्छी है और सूरत भी वाजिबी है तो कौम अगर अलग अलग है दोनों का हिसाब किताब को जैसा, तो माँ बाप शरीर को वजह नहीं है रुकावट की, तो दिल बड़ा करके दुआएं देकर रुखसत कर दें। ये मेरे मशवरे हैं, बाकी करना तो वही है जो आप लोग करते हो, घर तबाह हो जाते हैं इस तरह और गुनाहों के दरवाजे खुल जाते हैं। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
मेरा कहना का ये मतलब है, मैं सऊदी से बात कर रहा हूँ कि रोजे की सूरत में शेर बनाना हो तो रोजा टूटता है या नहीं?
शेव बनाना वैसे भी हराम है और एक मुट्ठी से दाढ़ी घटाना भी हराम है, रोजे में ये ज्यादा बुरा है कि मुकद्दस मवाक़े जो होते हैं, मुकद्दस मकामात होते हैं, मुकद्दस दिन होते हैं, तो उनमें वो गुनाह की मतलब हलाकत जो है ना वो ज्यादा बढ़ जाती है, तो वो एक बेहतरामी और होती है इसमें। तो इस तरह मतलब ये कि रोजे में तो भी नहीं करना चाहिए और ज्यादा नहीं करना चाहिए, एहतियात करनी चाहिए और रोजे के अलावा भी नहीं करना चाहिए। गुना गुना है चाहे रोजे में करें चाहे रोजे के अलावा करें। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद। अलबत्ता किसी ने खुदा ना खास्ता शेव कर भी दिया रोजे में तो उसका रोजा नहीं टूटेगा, गुनाहों से रोजे की नूरानियत जाती रहती है। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
अरे अमीरे अहले सुन्नत आपकी बारगाह में अर्ज है, आपको अक्सर फरमाते हुए सुना गुमान गालिब गुमान, इसका क्या मतलब है? इरशाद फरमा दें, हम सब घर वालों के लिए दुआएं मकसद फरमा दें।
ऐसे कई अल्फाज होते हैं कि वाकई ये बच्चा नहीं बोल रहा होगा, पीछे कोई और बैकग्राउंड हो, बच्चों को बड़ों को नहीं पता होता। मुझे तो एक व्यापारी ने एक बार बहुत पहले कहा था लफ्ज इख्तलाफ तुम बोलते हो क्या होता है, ये तो पुरानी बात है और दूसरे मुल्क की बात है। नहीं बेचारा, वो हमारी लैंग्वेज जो है ना नहीं आती इनको, स्कूल की कॉलेज की उर्दू आती है, हम लोगों को मजहबी किताबों की उर्दू आती है, अखबार और जो पढ़ते हैं इनको अखबारी उर्दू में आती होती है, ये थोड़ा है मसला तो है। जन्न गालिब, जन्न माने सोच, गुमान माने ख्याल, सोच, गुमान के माने शक भी बनता है, लेकिन यहाँ जन्न गालिब तो मतलब है ना कि सोच जो है ना ये बिल्कुल छा जाए, यानी कि एकदम यकीन से नीचे, यानी बहुत ज्यादा मतलब जहन इस तरफ जाए कि यूं ही है, ऐसा ही है, ये कहेंगे इसको जन्न गालिब, यानी अपना जहन इस तरफ जाए कि बस ऐसा लगता है कि ऐसा ही है, ज्यादा सोच इस तरफ, सोच का झुकाव हो। अब पता नहीं ये भी समझ में आएगा कि नहीं बच्चों को,
क्योंकि तो शायद ये मुश्किल हो जाएगा, बड़े शायद थोड़ा बहुत इसको यूं ले लेंगे।
माशाल्लाह सवाल अच्छा ही है, मदीना मदीना है ये, मैं बस इस पर ऐसे मौके पर यही सोचता हूँ कि हम लोगों के बयानात और जो चलते होते हैं मदनी चैनल पर भी जो सिलसिले चलते होते हैं दारुलिफ्त अहले सुन्नत के मसाइल, अब बेचारे ये भी क्या करेंगे, इस्तिलाहें फिकही इनका बदलना मुश्किल। अब जन्ने गालिब होगा, हम तो हमारी जबान पर दिन में 100 बार आता है, लेकिन जन्ने गालिब होता क्या है, समझाने में जबान पर गांठें लग रही थी, इसको समझाऊ कैसे मैं, तो ये अरबी इस्तिलाहें और ये फिक की जो लिखी हुई कैसे ये भी सुन जाएंगे, समझाने जाएंगे तो कुछ का कुछ बोल देंगे, तो फिर ये भी आजमाइश। हम सबको कोशिश करनी चाहिए, तो मदनी चैनल पर बोलते हैं हमारे मुबल्लिगीन ने या जो भी लोगों को दीन समझाने का जज्बा रखते हैं, उनको लोगों की लैंग्वेज में दीन समझाने की कोशिश करनी चाहिए, तो लोग बोलेंगे बचकाना उर्दू बोलते हैं, भले बोले, बोलने से क्या है, ये बच्चा समझ जाए इसमें आखिरत की अपनी भलाई है।
हर एक को आसान करना भी तो नहीं आता,
नहीं आता नहीं है,
वो आसान करने जाएगा और पता चलेगा माना ही बदल दिया,
ज्यादा मुश्किल हो जाएगा। अच्छा बोलने जाते रहे तो भी फंस जाते हैं। वो अभी पिछले दिन एक क्लिप दो तीन मतलब जो है वो एक चला गया था, हमारा क्लिप था मदनी चैनल का, चलता रहता है वो तकसीम करते हैं ना अनाज, उसको ये कॉलोनी जो ना ये मकान बेचारे आसूदगी की हालत है इनकी, अलग ये उलट बोल दिया, एक होता आसूदा एक होता फरसूदा, तुम्हारे न आसूदा में कौन समझती है न फरसूदा में समझती है, वो अंधे में काना राजा चल जाता है, तो आसूदा तो उसको बोलते हैं कि जो मतलब है ना कि शेर हो, अब शेर हो तो सवा शेर भी होता है इसके ऊपर, शेर यानी कि अब इसको जरूरत नहीं है बिल्कुल, पूरा हो गया शेर, तो ये खाने में भी शेरी होती है, तो ये ज्यादातर खाने में चल शेर होके खाया तो आसूदगी, यानी कि मेरा पूरा हिसाब किताब सही है, मुझे किसी चीज की जरूरत नहीं है, मैं मुतमईन हूं, ये होती है आसूदगी। फरसूदगी इसका उलट, सल्लू अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
अब्दुल अहद इब्ने ऑस्ट्रेलिया से अमीर अहले सुन्नत की बारगाह में अर्ज है, जहन्नम से कैसे बच सकते हैं?
अल्लाह की रहमत से बच सकते हैं, अल्लाह के करम से बच सकते हैं, जहन्नम में जाने वाले कामों से खुद को बचाना चाहिए, जहन्नम में जाने वाले काम ये गुनाह, तो गुनाहों से बंदा बचे और अल्लाह की रहमत पर नजर रखे, दुआ भी मांगता रहे, जो अल्लाह से जहन्नम से पनाह मांगता है जहन्नम खुद उसके लिए दुआ करता है कि या अल्लाह इसे मुझसे तू बचा ले, पनाह दे दे मुझसे बचा ले, ये पनाह में भी नहीं समझते हुए अल्लाह, या अल्लाह मुझे इनसे तू बचा ले, जहन्नम से अल्लाह ताला से यानी कि अल्लाह ताला से जहन्नम से बचने की दुआ करते रहना चाहिए। अरबी में इसकी दुआ आसान कई दुआएं, एक दुआ ये भी है अल्लाहुम्मा अजीरनी मिनन्नार, ए अल्लाह मुझे जहन्नम से बचा, सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद, जहन्नम में ले जाने वाले अमल ये दो जिल्दों पर किताबें हैं मकतबतुल मदीना की पढ़ने जैसी है, बहुत सारे गुनाहों का इसमें तज़किरा है, वो फिर उसकी तफसीलात हदीसें, बंदे को गुनाह से नफरत हो, दूर हो, डरे अजाब से, ये घर में होनी चाहिए। इसको घर के सब ईसाई भाई ईसाई बहने पढ़े इसको, और मुख्तसर किताब पढ़ना चाहे तो एक जहन्नम के खतरात, ये छोटी किताब है, ये भी मकतबतुल मदीना से मिलती है। एक और छोटी किताब है 76 बड़े गुना, कबीरा गुना बड़े गुना, सगीरा यानी छोटे गुना, तो गुना छोटा हो या बड़ा, इसमें जहन्नम में जाने का, जहन्नम के अजाब का तो है, तो डेंजरस हो छोटा गुना भी, वो भी जहन्नम में पहुंचा सकता है। अब हकदार है इसमें नहीं समझते,
गुना को भी सिन कहते हैं, गुना को सिन कहते हैं, SIN सिन,
सिन
76 बिग सिन,
बिग सिन,
बिग सिन,
बिग सिन
76।
सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
गदागरी की मजम्मत बयान फरमा दीजिए और इस्लाम इस बारे में क्या फरमाता है?
गदागरी, अच्छा अच्छा, ये भी समझाना पड़ेगा, ये होता क्या गदागरी, गदागरी नहीं नहीं, गदागरी यानी के भीख मांगना, गदागरी को पेशा बनाना, भीख मांगने को प्रोफेशन बनाना, ये हराम है। और जो इस तरह हकदार यानी के इसके लिए जिसके लिए खाने पीने का है और जायज नहीं है, जिसको भीख मांगना, ऐसा शख्स अगर भीख मांगे तो ये अंगारे मांगता है, आग, फायर।
भीख को इंग्लिश में बेगिंग कहते हैं, बेगिंग, उसको जो भीख भिखारी, इसको इसको बेगर कहते हैं।
तो बारह लेके जो बेगिंग करता है, भीख मांगता है, तो वो आग जमा करता है अपने लिए, अंगारे जमा करता है, अब कम करे या ज्यादा, उसके लिए बड़ी जिल्लत है और गुनाहगार है, इसको अजाब भी जहन्नम का हो सकता है अल्लाह की नाराजगी की सूरत में। और ये जो आमदनी भीख के जरिए होती है ये भी अच्छी नहीं है, दोबारा लेके इससे हर मुसलमान को बचना चाहिए। और जिसको पता हो कि ये प्रोफेशनल भिखारी है तो उसको देना भी जायज नहीं है, कि इसके गुनाह पर मदद करना है, सब देना छोड़ देंगे तो ये खुद ही मजदूरी करेगा तो कमा के खाएगा, लोग दे रहे हैं तो वो इसको मौज लगी हुई है, हराम हो गया है, हम भीख मांग के खाता है, काम धंधा नहीं करता, इसलिए मत ऐसे को दिया भी ना जाए। सल्लल्लाहु अलैहि वसल्लम
सल्लल्लाहु तआला अला मुहम्मद।
एक बंदा सैयद नहीं है तो उसको या सैयद ही कह के बुलाना ये जायज है?
माशाल्लाह, बहुत अच्छा सवाल है। जो सैयद नहीं है उसको सैयद नहीं कह सकते, गुनाह। अच्छा, या सैयदी फिर और चीज है, सैयद यहां सैयद के माना सरदार, ये एहतराम का लफ्ज है, तो ये गैर सैयद को भी, बुजुर्गों को, उलमा को या सैयदी अरब दुनिया में ज्यादातर कहते हैं, हमारे यहां तो पाकिस्तान में उर्दू दानों में कम है इसका रवाज, तो बहरहाल कह देते हैं या सैयदी, तो इसमें रज नहीं कि यहां मुराद या सैयदी का माना जो है ए मेरे सरदार, ए मेरे आका, ये माना।
मेरा मोहम्मद शहबाज है, मैं लाहौर से बोल रहा हूँ, और लाहौर का जो सैर या रिश्तेदारी का टाइम है वो कराची से तकरीबन 10 मिनट का फर्क है, अगर हम सैरी करते हैं लाहौर के टाइम से लेट हो जाते हैं तो कराची का टाइम अभी पड़ा हुआ है, तो कराची के टाइम पे सैरी कर सकते हैं, और फिर उसी कराची के टाइम पे इफ्तारी होगी या लाहौर के टाइम पे इफ्तारी होगी?
मदीने के टाइम पे करें तो कैसा, मतलब टाइम ही टाइम है, 2 घंटे का फर्क है,
अगर 10 मिनट 20 मिनट 25 मिनट का कोई फर्क है भी तो अब इनको क्या करना है कि लाहौर के वक्त से रखेंगे लाहौर में रहकर या कराची के वक्त से रखेंगे लाहौर में रहकर?
लाहौर में भी जिस जगह पर आप हैं ना,
वहाँ
उसी जगह का, लाहौर बहुत बड़ा शहर है, پھر اوپر جا کر نیچے جا کر بھی احتیاطیں ہوتی ہیں. تو اس طرح کا مطلب یہ ہے کہ جو ٹائم ٹیبل ہوتا ہے کہ بعض ہوگا تو پورے شہر کے لیے ہوتا ہے احتیاطیں کر کے پلس مائنس کر کے. تو جہاں بندہ ہے نا, وہ لاہور میں ہو یا کراچی میں ہو یا فیصل آباد میں ہو یا مدینے میں ہو, تو وہیں کے ٹائم کے مطابق سحری افطاری کرنی ہے. تو نمازوں کے بھی مسائل ہو جائیں گے. یہ لاہور جو ہے نا, اس میں ایک عجوبہ بتاؤں میں آپ کو. لاہور میں عجوبے, یہ ایک مسجد سے ہم گزرے تھے جب جن دنوں شاید 12 ماہ کی میری ترکیب تھی, تو بتایا کہ یہاں فلاں صاحب ہے, کوئی پیر صاحب ہے, اس مسجد پر ان کا ہولڈ ہوگا نا. مطلب مدینے میں جب عید ہوتی ہے نا, یہاں یہ عید کرتے ہیں. عقل میں نہیں آتا نا, یہ بولتے تھے وہاں کے صاحب بھائی, یہاں یہاں عید ہوتی ہے, چاہے روزہ ہو ہمارے پاکستان میں عید مناتے ہیں مدینے کے ساتھ. چند مدینہ مدینے کے پیچھے پیچھے, اب مدینے کے پیچھے پیچھے لیکن مدینے والے کے حکم کے پیچھے پیچھے چلنا ہے نا. تو جہاں جو ہوگا وہاں, نہیں تو پھر نماز کا کیا ہوگا. ابھی ہمارے یہاں تو مغرب ہو جائیے
جی,
اور مدینے میں تو عصر کی نماز کا بہت سارا ٹائم باقی ہوتا ہے. جب ہمارے یہاں مغرب ہوتی ہے تو کیا خیال ہے, عصر پڑھیں گے. ہمارا سحری کا وقت ختم ہو جاتا ہے تو اس وقت 2 گھنٹے مدینے میں ابھی باقی ہوتے ہیں, تو 2 گھنٹے تک کھاتے پیتے رہیں گے. پھر ہمارے یعنی کہ ہمارے یہاں رات ہوتی ہے, امریکہ میں دوپہر ہوتی ہے.
دوپہر 12 آور کا فرق ہے, 12 گھنٹے کا فرق.
تو اس لیے وہ جہاں ہے نا وہیں کا ٹائم مانا جائے گا. مدینے میں تو چاند 29 کا ہوا, ہمارے یہاں 30 کا ہوا. کئی بار ایسا ہوتا ہے عید ایک دن پہلے ہو جاتی ہے مدینے پاک میں مکہ شریف میں, تو چاند دیکھنے پر ہوتا ہے. اس لیے وہ لاہور میں جو ٹائم ہوتا ہے غروب کا, اسی وقت افطار ہوگا کراچی کے ٹائم پر نہیں, یا سحری ختم ہوگی اسی ٹائم پر جب لاہور میں ٹائم ختم ہو جائے گا.
آپ اپلیکیشن کو ڈاؤن لوڈ کر لیں گے نا اپنے پاس, دعوت اسلامی کی یہ جو پریئر نماز کی ایک اپلیکیشن ہے, یہ نماز کی اپلیکیشن ہے, اس کو ڈاؤن لوڈ کر لیں. اور ڈاؤن لوڈ کرنے کے بعد پریئر ٹائم, اس میں لوکیشن پر آپ چلے جائیں, یہ لوکیشن پر جائیں اور یہ لکھا ہوا ہے گیٹ لوکیشن, ٹھیک ہے, آپ اس کو یہ لیں تو جہاں آپ ہیں نا یہ وہاں کا آپ کو لوکیشن, یہ ڈن ہو گیا, آپ اس کو کر دیں. تو ابھی میں ہم جہاں ہیں نا, یہ اس کا ایڈریس بھی آ گیا کہ آپ جہاں ہیں اس کا یہ ایڈریس ہے, اور یہ آ گیا کہ یہ اتنے بجے یہاں پر مغرب ہے, اتنے بجے یہ ہے. تو یہ ٹائمنگ اس کے حساب سے اگر آپ چلیں گے تو انشاءاللہ امید ہے کہ آپ کو فوائد ملیں گے.
یہ انٹرنیشنل پرابلم ہے, ٹائمنگ کا ٹھکانا ہے نہیں. میں کسی ملک میں تھا, ایک مسجد میں رمضان کے ٹائم پر چلا گیا مغرب کے ٹائم پر, افطار چلے ان کے ساتھ کرتے ہیں. اچھا وہی کا جو نقشہ ہوتا ہے ٹائم ٹیبل, اس کے مطابق ابھی ٹائم میرے کو جو یاد ہے وہ باقی تھا, اذان شروع ہو گئی اب افطار کے لیے بیٹھے ہوئے تھے. اب قوم نے تو اب میرے کو اشارے کرے افطار کرو, اب میں گھڑی دیکھوں, میں نے کہا یار یہ تو آزمائش میں آ گیا, اب ان کی وجہ سے اپنا روزہ کیسے میں خراب کروں. پھر اب میں نے پھر بعد میں گھبرا کے کچھ منہ میں رکھ لیا, الگ سے نہ اترے اس طرح, اب کیا کروں یار, ان سے پوچھوں گا کیسے میں, مجھے وہ جانتے تو نہیں تھے کہ یہ کون ہے. تو پھر میں مطمئن ہوا تو پھر میں نے اس کو نکلا, کیا کروں گا. تو ایسے حالات ہیں کہ ایک آدھ منٹ کی وجہ سے لوگوں کے کروڑوں مسلمانوں کے شاید روزے برباد ہو رہے ہیں, لاکھوں کے کروڑوں کے, اور لوگوں کو علم ہے نہیں.
علم
یہ آنکھیں بند کر کے مسجد کی اذان پر اندھا اعتماد کرتے ہیں. مؤذن کوئی مفتی اسلام نہیں ہوتا, سمجھے, اس کو بھی بیچارے کو پتہ کہیں ہوتا نہیں ہے, اور اس کے اوپر ڈنڈا انتظامیہ کا ہوتا ہے. ایسے ایسے عقل مند لوگ ہیں کہ ویسے سارا سال درود شریف پڑھتے ہیں, یہ سحری افطاری میں مغرب اور فجر میں درود نہیں پڑھتے, اس لیے کہ لوگ اذانوں پر سحری افطاری کرتے ہیں. ارے اللہ کے بندو یار, تم تو سوچو کہ جب مسئلہ یہی کہ اذان کا تعلق ہی نہیں ہے سحری افطاری سے, تعلق تو ٹائم سے اذانیں تو دی نماز کے لیے جاتی ہیں, تو درود پاک کیوں مائنس کرتے ہیں؟ تو کیا وہ انتظامیہ کے جو حالا ہوتے ہوں گے ڈنڈا چلاتے ہوں گے, مولانا ہم جو بولتے ہیں کرو, اب مولانا کو اپنی نوکری بھی تو بچا دی, وہ بیچارہ اذان درود شریف نہیں پڑھتا ہوگا ورنہ اسے سمجھتا ہوگا مسئلہ کہ حرج نہیں ہے درود پاک پڑھنے میں, یہ تو رمضان میں تو ثواب زیادہ ہے, ایک نہیں دو پڑھنے چاہیے درود شریف, مائنس کر دیتے. تو یار اللہ عقل سلیم عطا فرمائے ہم کو بھی, ہماری انتظامیہ کو بھی, سب کو. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
سیدھے قریب تقوی حاصل کرنے کے لیے جس طرح فرمایا گیا کہ رمضان آتا ہے, تو تقوی کا حصول کیسے ہو؟
اللہ اللہ, تقوی جو ہے نا وہ اگر بندہ روزہ رکھتا ہے تو ہم لوگ روزہ رکھتے ہیں پیٹ کا, پیٹ میں روزہ رکھتے ہیں, کھاتے پیتے نہیں ہیں, مطلب کھانے پینے سے بچنے کا روزہ رکھتے ہیں, ہاتھ پاؤں آنکھ کان ہر عضو کا روزہ رکھا جاتا ہے. جب یہ اس کا روزہ نا, ہر چیز کو جسم کے ہر عضو کو گناہوں سے فضول کاموں سے بندہ بچا کر رکھے, پھر جا کر اس کے جو اثرات مرتب ہوں گے نا وہ اپنی جگہ پر لاجواب ہوں گے انشاءاللہ. تقوی بھی حاصل ہوگا, تراوی اس کے اصولوں کے مطابق ہم پڑھیں, صحیح پڑھانے والا ہو, خود بھی صحیح پڑھتے ہوں دل جمعی کے ساتھ, پھر انشاءاللہ تقویٰ بھی حاصل ہوگا. یہ میں اس کی تفسیر نہیں بیان کر رہا آیت کی, جب نے قصدن آیت نہیں پڑھی. روزے سے تقویٰ تو حاصل ہوتا ہے, تو ظاہر ہے کہ روزہ جیسے کہ نماز بے حیائی اور برائی کے کاموں سے بچاتی ہے, وہ بھی قرآن کریم میں, تو نماز ہو بھی تو ایسی نا کہ جو نماز نماز ہو. اب مسائل تو پتہ نہیں ہوتا, نماز برائے نام نماز ہوتی ہے, حقیقت میں تو بہت سے ایسے ہوتے ہیں جو نماز پڑھتے لیکن ان کی نماز فاسد ہوتی ہے, وہ نہیں دی, شروع ہی نہیں ہوتی, اس طرح کی ہوتی ہے, تو یہ کیسے برائی سے وہ بچائے گی؟ اس لیے اپنی نماز روزے درست کرنا چاہیے. فیضان رمضان کو پڑھے, اس میں روزوں کے مسائل الحمدللہ کثیر ہیں, کافی ہیں. فیضان نماز پڑھیں, نماز کے احکام پڑھیں, یہ مکتبۃ المدینہ کی کتابوں کے نام ہیں, یہ پڑھیں تو نماز پڑھنا آئے گی انشاءاللہ. نماز کورس, فیضان نماز کورس یہ ہوتا ہے اپنے آن لائن دعوت اسلامی کی طرف سے, وہ آپ اس میں داخلہ لیں, اور یہ سب کرنے سے ہوگا. صلو علی الحبیب صلی اللہ تعالی علیہ.
جی, میرا نام محمد شجاع رضا تعالی ہے, میں مرکز الاولیاء لاہور سے بات کر رہا ہوں. میرا امیر اہل سنت سے یہ سوال ہے کہ مدنی مذاکرے کا مطلب بتا دیجیے.
مطلب کی آئیڈیا ہوئی, اب تو اجتماع کے بھی معنی پوچھیں گے, تیار رہو. مدنی تو ہم نے عقیدت سے رکھا ہے, مدینے کی نسبت سے مدنی. مذاکرہ آپس کی گفتگو کو بولتے ہیں, بات چیت آپس کی, تکرار. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
آپ میرے لیے اور میری بہن کے لیے دعا کیجیے. آج میں نے تیسرا روزہ رکھا ہے, اس کا سال ثواب میں آپ کو دیتی ہوں. آپ میرے ماما پاپا کی مغفرت کے لیے دعا کیجیے.
بہت بہت شکریہ. بچی نے تین روزے رکھے ماشاءاللہ, یا بچے نے, بچوں بچی کا پہچان نہیں ہوتی آواز میں.
احمد رضا مرکز الاولیاء,
بچہ تھا ماشاءاللہ, اور میرے لیے انہوں نے ثواب بھی ایصال کیا, جزاک اللہ خیرا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
خوف خدا ہو عشق مصطفیٰ, علم و عمل اصلاح معاشرہ, فقہ شریعت و طریقت کا ہے مجموع مدنی مذاکرہ, مدنی مذاکرہ.